यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कैलाली र कञ्चनपुरमा धेरै ठूलो पानी परेकोले होचा भूभागमा बाढ़ीको उच्च जोखिम। स्थानीयलाई सुरक्षित स्थानमा सर्न र बेलुकासम्म विशेष ध्यान दिन मौसम विभागको अनुरोध। विपदजन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र संचार मन्त्री बीच छलफल। र नयाँ वार्ता शुरू गर्न थप सैन्य हमला नगर्ने अमेरिकासँग इरानको लिखित प्रतिबद्धता माग। अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघको विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियामा शुरू भएको छ। आज शुरू भएको सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलसहित सहभागी हुनुभएको छ। सम्मेलनमा विकासशील राष्ट्रहरूको वित्तीय आवश्यकता, लगानी प्रवाह, ऋण व्यवस्थापन र दिगो विकास लक्ष्यमा वित्तीय स्रोतको सुनिश्चितता जस्ता विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्मेलनमा प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूको पक्ष नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि जोड़ दिनुभएको थियो। कैलाली र कञ्चनपुर जिल्लामा आज बिहानैदेखि धेरै ठूलो पानी परेको छ। पानीका कारण त्यहाँ बाढ़ीको जोखिम बढ़ेको छ। पछिल्लो केही घण्टादेखि लगातार पानी परिरहेकाले महाकाली, मोहना, मछेली, दोदा, सियाली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ़न थालेको हो। जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्र र डुबान भइरहेको भूभागमा बसोबास गरेका स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सर्न र बेलुकासम्म विशेष ध्यान दिन अनुरोध गरेको छ। यसैगरी जिल्ला प्रशासन कार्यालय पनि सतर्कता कायम गर्न सूचना जारी गर्दै नदी तथा खोला नालाको जलस्तर सतर्कता तह आसपास पुगेको र अझै बढ़दो क्रममा रहेकाले सचेत रहन अनुरोध गरेको हो। विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाश मानसिंह र संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङबीच छलफल भएको छ। शहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि संचार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो। आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद व्यवस्थापन समितिको बैठकले विपद जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमान पछिको पूर्व सूचना प्रभावकारी रूपमा प्रवाह गर्ने निर्णय गरेको शहरी विकास मन्त्रालयले जनाएको छ। सो क्रममा संचार मन्त्री गुरूङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताउनुभयो। कार्यवाहक प्रधानमन्त्री सिंहले विपदको समयमा मौसम पूर्वानुमान अनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको थियो। अविरल वर्षापछि अवरूद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। जुम्ला सुर्खेत जोड्ने 232 किलोमिटर दूरीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डको गोगने खोला र जिते गाडमा पहिरो गएर सड़क अवरूद्ध भएको थियो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश र न्याय परिषदका प्रस्तावित सदस्यको सुनवाई सकेको छ। समितिले सर्वोच्च अदालतका प्रस्तावित मेघराज पोखरेल, न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापा तथा न्याय परिषदका प्रस्तावित सदस्य महेश कुमार नेपालको संसदीय सुनवाई सकेको हो। समितिले आज न्यायाधीशमा प्रस्तावित शान्ति सिंह थापा र न्याय परिषदका प्रस्तावित सदस्य महेश कुमार नेपालसँग सुनवाई गरेको हो। सुनवाईका क्रममा न्यायाधीश पदमा प्रस्तावित शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताउनुभयो। बैठकमा आफ्नो कार्य योजना, सोच र अवधारणा प्रस्तुत गर्नुहुँदै उहाँले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले राज्यका यी अंगले एकले अर्कालाई हस्तक्षेप गर्न नपाइने बताउनुभयो। यस्तै न्याय परिषदका प्रस्तावित सदस्य पदमा नियुक्तका लागि सिफारिश महेश कुमार नेपालले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने, आफूले गरेको कार्यमा जवाफदेही रहने, न्यायिक सुशासन र न्यायपालिका प्रतिको जनआस्था अभिवृद्धिका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। समितिले सुनवाई गरे पनि अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अर्को बैठकमा निर्णय लिने समिति सभापति ईश्वरी देवी न्यूपानेले जानकारी दिनुभयो। समितिका सदस्यहरूले भने आजै अनुमोदन गर्ने भनिए पनि केही सैद्धान्तिक विषय उठेकाले होल्ड भएको बताउनुभयो। यसै गरी समितिले हिजो सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलसँग सुनवाई गरेको थियो। सुदूरपश्चिमका विभिन्न गाउँहरूमा अहिले पनि व्याप्त रहेको बाल विवाह, जातीय विभेद र लैंगिक असमानता न्यूनीकरणका लागि बाजुराको हिमाली गाउँपालिकाले धर्मगुरू सहित सचेतना अभियान सञ्चालन गरेको छ। गाउँ, टोल र विद्यालय केन्द्रित यो अभियानले परम्परागत सामाजिक कुप्रथा र कुसंस्कार हटाउन महत्वपूर्ण भूमिका खेलेको सरकारहरूले बताउँछन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
सुदूरपश्चिमका सीमित शहर बजार बाहेक गाउँहरूमा बाल विवाह, जातीय विभेद र लैंगिक असमानता सामाजिक प्रथा जस्तै जीवित बनिरहेका बेला बाजुराको हिमाली गाउँपालिकाले भने यस्ता समस्या समाधानका लागि धर्मगुरू सहित सचेतना अभियान सञ्चालन गरेको छ। गाउँ, टोल र विद्यालय केन्द्रित यो अभियानले परम्परागत सामाजिक कुप्रथा र कुसंस्कार निर्मूलीकरणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयको बुझाइ छ। हिमाली गाउँपालिका वडा नम्बर 6 बोल्डिकका स्थानीय मदन सार्की र दलित अभियन्ता दीपक कडारा
जातीय विभेद विरुद्धका कुराहरू अनि घरेलु हिंसा, लैङ्गिक हिंसा, न्यायिक प्रक्रिया सम्बन्धी र यो बाल विवाह न्यूनीकरण सम्बन्धी धर्मगुरूलाई नै अगाडि ल्याउँदा गाउँ समाजमा सकारात्मक सन्देश फैलिएको, हरेक किसिमका विभेदलाई निर्मूल पार्नको लागि उहाँले जुन खालको कार्यक्रम गर्नु भएको छ त्यो एकदमै सराहनीय छ।
गाउँमा बाल विवाह गर्ने, जातका आधारमा विभेद गर्ने जस्ता कुमान्यता धर्ममै स्थापित छ भन्ने लगायत नकारात्मक सोचलाई चिर्न र समुन्नत समाज निर्माणका लागि समुदाय केन्द्रित अभियान थालेको 30 वर्षदेखि धार्मिक प्रवचनमा सक्रिय धर्मगुरू हिरालाल कोडेल बताउनुहुन्छ।
कुनै पनि कपोल कल्पित कुराहरू नभएर पूर्ण शास्त्र सम्मत, व्यवहार सम्मत र विज्ञान सम्मत कुराहरू लिएर म जनजनको अगाडि पुगेको हो। वर्षौंदेखि थोपरिएको एउटा रोग हो जुन मनोरोगलाई हामीले हटाउनु पर्छ भन्ने कुरा मैले स्पष्ट रूपमा राखेको।
धर्मलाई देखाउँदै पुस्तौंदेखि कुसंस्कारमा लिप्त समुदायमा धर्म गुरुकै सहभागितामा प्रत्यक्ष सम्झाउँदा, दलित बस्तीमा पुगेर सँगै खाना खाँदा बस्दा फरक सन्देश जाने भई स्थानीयमा सचेतना आउने विश्वासका साथ कुप्रथा रोक नकै लागि अभियान थालिएको हिमाली गाउँपालिकाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष राजकला सार्की:
जातीय छुवाछुत, थाउकडी कथा, लैङ्गिक हिंसा एकदमै बढेर गएको, यसलाई चाहिँ हामीले कसरी न्यूनीकरण गर्न सक्छौ भनेर धर्म गुरुलाई नै ल्याउँदाखेरि चाहिँ प्रत्यक्ष धर्ममा छैन भन्ने कुराहरू उहाँले प्रष्ट पारिदिँदा अझ समाजमा चेतना स्तर वृद्धि हुन्छ। यो साँच्चै कुरीति, कुप्रथा, कुसंस्कार रहेछ, हामीले मान्नु हुँदैन, हामीले गर्नु हुँदैन भन्ने कुप्रथालाई चिर्न सजिलो हुन्छ भनेर
10 दिनसम्म सञ्चालन गरिएको अभियानबाट करिब 5,000 स्थानीयलाई बाल विवाह, छाउपडी प्रथा, जातीय विभेद र लैङ्गिक विभेदका नकारात्मक असर तथा यसको अन्त्यबाट समुदायलाई हुने फाइदाबारे धर्मगुरूबाटै प्रदान गरिएको सचेतना अत्यन्तै प्रभावकारी भएको भन्दै प्रशंसा भइरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापन पछि अब बाँकी समाचार। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भन्सार विधेयक 2080 माथिको दफावार छलफल सकेको छ। समितिको आज बसेको बैठकमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, भगवती न्यौपाने, डाक्टर अञ्जान साक्य, जक्कु प्रसाद सुवेदी, पदम परियार लगायतले नेपालको आयात निर्यातलाई सहज हुने गरी कानूनी व्यवस्था गर्न विभिन्न बुदामा संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँहरूले व्यापार व्यवसाय गर्नेहरूका लागि स्थायी संकेत नम्बर लिएर मात्रै निकासी पैठारी गर्ने अनुमति प्रदान गरिनुपर्ने र अस्थायी रूपमा आयात निर्यात गर्नेहरूका लागि पनि अस्थायी व्यवस्था गर्नुपर्ने, कुनै वस्तु गैर कानूनी रूपमा आयात निर्यात गरेको सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने लगायतका संशोधन प्रस्तुत गर्नुभयो। सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुब महम्मदको परिवारलाई 5,00,000 रूपियाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वी सुब्बा गुरूङले आज पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराउनु भएको हो। उहाँले मन्त्री परिषदको असार 13 गते बसेको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री परिषदका अन्य 15 निर्णय पनि सार्वजनिक गर्नुभयो, जसमध्ये सार्वजनिक खरिद निर्णयको संक्षिप्त बेउरा समितिको अध्यक्षमा पूर्व सचिव रघुराम विष्ट सदस्यहरूमा पूर्व सहसचिवहरू रोहित कुमार विश्वराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने, विदेशी विनिमय नियमित तथा व्यवस्थित गर्ने विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने सरकारको निर्णय छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारका निर्णयहरू पनि रहेका छन्। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले पहुँच विस्तार गर्ने क्रममा गण्डकी प्रदेशको गोर्खा जिल्लामा नयाँ एफएम रिले केन्द्र स्थापना गरेको छ। एफएम ब्याण्डको 98 मेगाहर्जमा हिजोदेखि परीक्षण प्रसारण शुरू भएको हो। सो प्रसारणबाट गोर्खा जिल्लाको अधिकांश भूभाग र आसपासका धादिङ, नुवाकोट, तनहुँ, लमजुङ, चितौन लगायत जिल्लाहरूमा पनि रेडियो नेपालको प्रसारण स्पष्ट रूपले सुन्न सहज हुने विश्वास गरिन्छ। 1 किलोवाटबाट ट्रान्समिटरबाट सञ्चालित सो रिले केन्द्र स्थापना भए पश्चात देशका विभिन्न भूभागमा रहेका 36 वटा एफएम ट्रान्समिटरबाट रेडियो नेपालको प्रसारण करिब 94% जनसंख्यामा पुगेको अनुमान गरिएको छ। बाँकेको खजुरा गाउँपालिका गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयले गत वर्षको जेठदेखि मुर्रा राँगाको वीर्य उत्पादन गर्दै आएको छ। वीर्य उत्पादनका लागि गत वर्ष भारतले अनुदानका रूपमा नेपाललाई दिएको 15 वटा उन्नत राँगा मध्ये 3 वटा बाँकेमा राखिएको र ती मध्ये 2 वटा राँगालाई वीर्य उत्पादन गरी वितरण समेत गरेको कार्यालयले जनाएको छ। बाँकेबाट संवाददाता आलम खानको यो रिपोर्ट।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 गौघाट स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले चालू आर्थिक वर्षको जेठदेखि मुर्रा राँगाको वीर्य उत्पादन शुरू भएको जनाएको छ। राष्ट्रिय पशु प्रजनन कार्यालयका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालले वीर्य उत्पादनका लागि गत वर्ष भारतबाट ल्याइएका भारतीय उन्नत जातका 3 वटा मुर्रा राँगा राखिएको छ भने 2 वटा राँगाबाट वीर्य उत्पादन शुरू भएको बताउनुभयो।
पटलगंजमा भएको 2 राँगोहरू अहिले जमेको वीर्य उत्पादनको लागि प्रयोग भइरहेछ र उत्पादन गरिरहेछन् भने एउटा चाहिँ अब दिने क्रममा चाहिँ छ। उनीहरूको ट्रेनिङ प्लस उमेरको कारणले गर्दा गत वर्षको जेठबाट चाहिँ वीर्य उत्पादन भएको थियो। हालसम्म चाहिँ 2 राँगाबाट करिब 15,000 भन्दा बढी डोज चाहिँ सिमेन्ट उत्पादन भएको छ। उत्पादित सिमेन्ट मध्ये करिब 7,000 डोज चाहिँ हाम्रो विभिन्न 3 प्रदेश हेर्छौँ, जस्तो लुम्बिनीका 6 जिल्ला, कर्णाली प्रदेश सम्पूर्ण र सुदूरपश्चिम प्रदेश सम्पूर्ण हाम्रो कमान्ड क्षेत्रभित्र पर्छ भने त्यहाँबाट उत्पादन भएको सिमेन्टहरू चाहिँ गएको छ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले वीर्य उत्पादनका लागि मुर्रा जर्सी साँडे, विदेशी जर्सी साँडे, बोयर बोका लगायतबाट वीर्य उत्पादन गरिरहेको जनाएको छ। एक डोज वीर्यको 50 रूपियाँ नेपाल सरकारले राजस्व तोकेको राष्ट्रिय पशु प्रजनन कार्यालयका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालले बताउनुभयो।
नेपाल सरकारले राजस्व तोकिदिएको छ, कार्यालयमा राजस्वको हिसाबले चाहिँ एक डोज सिमेन्टको लागि 50 रूपियाँ मात्रै तिरै पुग्छ। मुर्राको मात्रै नभएर अरू सबैको, बोकाको, जर्सी होलिस्टेन, मुर्रा अथवा अन्य मुर्राको पनि एक डोजको लागि 50,000 रूपियाँ चाहिँ छ।
भारत सरकारले नेपाललाई अनुदानमा दिएका 15 वटा उन्नत जातका भारतीय मुर्रा राँगा मध्ये पोखरामा 7 वटा र लहान कार्यालयमा 5 वटा पाइएको थियो भने नेपालगंज गौघाट स्थित पशु प्रजनन कार्यालयमा 3 वटा राखिएका थिए। 3 मध्ये 2 वटा राँगाबाट वीर्य संकलन र उत्पादन हुँदै आएको छ। आलम खान, रेडियो नेपाल, बाँके।
यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग नयाँ वार्ता शुरू गर्न थप सैन्य हमला नगर्ने लिखित प्रतिबद्धता मागेको छ। इरानका उपविदेश मन्त्रीले बीबीसीसँगको अन्तर्वार्तामा अमेरिकाले थप हमला नगर्ने प्रतिबद्धता जनाए मात्रै वार्ताको प्रक्रिया शुरू हुने बताउनुभयो। गत हप्ता अमेरिकाले इरानका 3 परमाणु केन्द्रमा हवाई हमला गरेपछि दुई देशबीचको तनाव निकै बढ़ेको छ। इजरायली सेनाको आक्रमणमा परि गाजामा कम्तीमा 68 प्यालेस्टिनीको मृत्यु भएको छ। सेनाले जबरजस्ती बस्ती खाली गर्ने जारी गरेपछि इजरायलले हिजो गाजा भरि कम्तीमा 50 हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यम अल्जाजिराले जनाएको छ। विशेष गरी गाजा शहरको पूर्वी क्षेत्रमा केन्द्रित रहेको आक्रमणमा मात्रै 47 मारिएका र आक्रमण अझै तीव्र हुने त्रास बढ़ेको अधिकारीहरूले बताएका छन्। यसैबीच इजिप्टका विदेश मन्त्रीले आफ्नो देशले गाजासँग सम्बन्धित नयाँ सम्झौतामा काम गरिरहेको बताउँदै इजरायली बन्दीहरूको रिहाईका लागि 60 दिनको युद्ध विराम माग गरेको जानकारी दिनुभयो। इजरायली सेनाले गरेको आक्रमणमा परि गाजामा अहिलेसम्म कम्तीमा 56,500 प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। र अमेरिकाको उत्तर पश्चिम पहाड़ी क्षेत्रमा डडेलो निभाउने क्रममा 2 अग्नि नियन्त्रकको गोली लागेर मृत्यु भएको छ। इडा होकोमा पहाड़ी समुदायको बसोबास रहेको उक्त क्षेत्रमा डडेलो निभाउन पुगेका अग्नि नियन्त्रकमाथि एक संदिग्ध व्यक्तिले शक्तिशाली राइफलबाट गोली चलाउँदा 2 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। कोउ र डीएलएन शहर नजिकै भएको गोलीकाण्डमा परि अर्को एकजना अग्नि नियन्त्रक घाइते भएका कुटेलाई काउन्टी शरीफको कार्यालयले जनाएको छ। संदिग्ध व्यक्तिले आफ्नो मानिसलाई प्रवेश गराउन जान डडेलो लगाउन लगाएको हुन सक्ने शंका गरिएको छ। पहाड़मा अझै पनि सक्रिय डढेलो जारी रहेको भन्दै स्थानीय प्रशासनले चेतावनी दिएको छ। र देशभर हाल मनसूनी हावाको प्रभाव रहेको छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको नजिक रहँदा देशभर बादल लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा गड्याङ, गुडुङ, चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। कैलाली र कञ्चनपुरमा धेरै ठूलो पानी परेकोले होचा भूभागमा बाढ़ीको उच्च जोखिम। स्थानीयलाई सुरक्षित स्थानमा सर्न र बेलुकासम्म विशेष ध्यान दिन मौसम विभागको अनुरोध। विपदजन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र संचार मन्त्रीबीच छलफल। र नयाँ वार्ता शुरू गर्न थप सैन्य हमला नगर्ने अमेरिकासँग इरानको लिखित प्रतिबद्धता माग। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।